नमस्कार, कार्यक्रम हाम्रो कृषिमा स्वागत छ। म सुचित्रा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ क्षेत्रीय कृषि निर्देशनालय सुर्खेत र USA ID किसान परियोजना सुर्खेतको आर्थिक सहयोगमा रेडियो भेरी FM उत्पादन गरेको साप्ताहिक कार्यक्रम हो।
यो कार्यक्रम तपाईँ हरेक हप्ताको यसै समयमा मात्र रेडियो भेरी FM 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np र मोबाइल एप्लिकेशनमा पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रममा हामी कृषक, आधुनिक कृषि प्रविधि, त्यसको प्रयोग, मौसमी र बेमौसमी खेतीबाली, त्यसमा देखा पर्ने किरा, त्यसको समाधानका बारेमा कुराकानी गर्ने गर्दछौँ। थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ, कृषिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी गर्ने गर्छौँ।
नेपाल कृषि प्रधान देश हो। यहाँका 80% भन्दा धेरै जनसङ्ख्या कृषिमा आश्रित छन्। तर विडम्बना, मुलुक दिनदिनै कृषि उपज पर निर्भरता बन्दै गइरहेको छ। एकातिर दैनिक 1500 भन्दा बढी कर्मशील युवाहरू रोजगारीको खोजीमा देश छोडिरहेका छन् भने अर्कोतर्फ उर्वर खेतीयोग्य जमिन बाँझिँदै गएको छ। सरकारी योजना र प्रयासका बावजुद पनि युवाहरूको कृषिमा आकर्षण अपेक्षाकृत बन्न सकिरहेको छैन भने मुलुकका प्राय सबै क्षेत्रमा गर्न सकिने कृषि व्यवसायलाई व्यवस्थित गर्न सके नेपाललाई छिट्टै आत्मनिर्भर बनाउन सकिने धेरै थरीका अध्ययन र अनुसन्धानले देखाउँदै आएको छ। पढे लेखेपछि जागिर नै खानु पर्छ भन्ने युवाहरूको मानसिकता छ, तर कसैको पनि कृषिमा लगाव पनि देखिएको छैन। त्यसैले सोचे अनुरूप कृषिले फाइदा लिन नसकेको विभिन्न जानकारहरूले बताउँदै आएका छन्।
नेपालका 80% जनसङ्ख्या कृषिमा निर्भर छन् भने कुल जनसङ्ख्याको 5% मध्ये 4% जनसङ्ख्याले कृषि गर्दछन्। तर हामीले गर्ने पुरानो कृषि तरिकाले गर्दा 3 महिनासम्म मात्रै खान पुग्ने अवस्था रहेको छ। कृषिलाई कसरी आधुनिक तरिकाले गर्न सकिन्छ र युवालाई कृषि पेसातिर कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा पनि हामी केन्द्रित रहन्छौँ।
अब हामी थोरै भए पनि मध्यपश्चिम क्षेत्रको बारेमा जानकारी गराउँ। यो क्षेत्र हिमाल, पहाड, तराई गरी 3 भागमा बाँडिएको छ। यहाँका 85.6% घर परिवार कृषि पेसामा आश्रित हुँदा धेरै जसोको जीविकोपार्जनको मुख्य आधार नै कृषि बनेको छ। पेसाको दृष्टिकोणले यस विकास क्षेत्रमा कुल जनसङ्ख्याको 60% मानिस कृषि, वन तथा माछा पालन सम्बन्धी कार्यमा रोजगार रहेका छन्, जसमध्ये महिला 73% छन् भने पुरुष 50% रहेको विभिन्न अध्ययनले देखाएको छ। आजको कार्यक्रममा हामी बर्खे तरकारीको बारेमा कुराकानी गर्नेछौँ।
त्यो भन्दा पहिले लागौ आजका गतिविधि तर्फ। गएको साउन 28 र 29 परेको अविरल वर्षाका कारण देशभर 35 बढी जिल्लामा 10,37,88,00,000 पशुधनमा प्रत्यक्ष र अप्रत्यक्ष क्षति भएको दावी सरकारले गरेको छ। पशु पक्षी विकास मन्त्रालयले साउन 27 यता भदौ 2 गतेसम्मको अनुमानित क्षति विवरण सार्वजनिक गरेको हो। मन्त्रालयले 1,37,78,00,000 मूल्य बराबरको पशु पक्षीको मृत्यु र नष्ट भएको, 2,50,10,00,000 रुपियाँ बराबरको पशुजन्य उत्पादन नष्ट भएको जनाएको हो। त्यस्तै पशुजन्य उत्पादनमा 6,30,00,000,000 बराबरको प्रत्यक्ष क्षति पुगेको सहित कुल 10,17,88,00,000 रुपियाँ बराबरको क्षति अनुमान गरिएको प्रवक्ता श्याम प्रसाद पौडेलले बताउनुभयो। मन्त्रालयका अनुसार 1,19,00,000 गाई गोरु, 53,00,000 मूल्य बराबरका राङ्गा भैँसी, 4,45,00,000 खसी बाख्रा, 2,26,00,000 बङ्गुर, 10,00,00,000 कुखुरा मरेका छन्। त्यसै गरी 15,00,00,000 घोर गोठ, 50,00,00,000 पशु आहारा, 30,00,00,000 पशुजन्य उद्योग नष्ट भएको मन्त्रालयको अनुमान रहेको छ। अविरल वर्षाका कारण दुध उत्पादनमा प्रत्यक्ष 2,40,00,000,000 र अप्रत्यक्ष 4,80,00,000,000 मूल्य बराबरको क्षति भएको छ। त्यस्तै अन्डा उत्पादनमा प्रत्यक्ष 10,10,00,000 र अप्रत्यक्ष 1,00,00,000,000 मूल्य बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाढी, पहिरो लगायत प्राकृतिक विपदबाट देशभर कृषितर्फ 8,11,52,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। कृषि विकास मन्त्रालयले धान, मकै, तरकारी, माछा, केरा, दलहन, बेसार, बदाम, कोदो लगायतका मुख्य बालीमा यति क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको छ। यसले बाढी पहिरो लगायतको विपत्तिबाट देशभरका 31 जिल्लाको 272,630 हेक्टर जमिनमा गरिएको खेती प्रभावित भएको र 78,515 हेक्टर खेतीमा पूर्ण क्षति पुगेको पनि जनाएको छ। यस्तै साउन 28-29 गतेको वर्षाका कारण बर्दियामा 17,000 कृषकको झण्डै 41 करोड मूल्य बराबरको धान लगायत कृषि बालीमा पनि क्षति पुगेको छ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले आर्थिक वर्ष 73-74 विभिन्न कार्यक्रम र आयोजनामा 81% भन्दा बढी रकम खर्च गरेको जनाएको छ। गत आर्थिक वर्षमा विभिन्न कार्यक्रम र आयोजनामा 9,17,00,000 भन्दा बढी रकम रहेकोमा 7,45,00,000 भन्दा बढी रकम खर्च भएको कार्यालयले जनाएको छ। यसको 1,71,00,000 रकम खर्च हुन नसकेर फिर्ता भएको छ। विशेष कृषि उत्पादन कार्यक्रमको लागि 15,00,000 मध्ये जम्मा 1,70,000 मात्रै खर्च भएको छ। एक गाउँ एक कृषि प्राविधिकलाई पारिश्रमिकमा 10,64,000 खर्च भएको कार्यालयले जनाएको छ। उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको 1,40,000 मध्ये 1,25,000 खर्च भएको छ। यस्तै साना तथा मझौला कृषि आय स्तरमा 4,46,000 356,000 खर्च भएको छ। दैविक प्रकोप तथा राहत उद्धार कार्यक्रमको लागि आएको 2,00,000 रकम खर्च भएको छ भने राष्ट्रिय स्वयंसेवक कार्यक्रमको 1,77,000 खर्च भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ।
अब भने कुराकानी शून्यतर्फ नै लागौं। बर्खा लागेसँगै कृषकहरू अहिले खेतीबारीमा तरकारी उत्पादनका लागि व्यस्त हुन थालेका छन्। यति बेला सुर्खेत लगायत पहाडी क्षेत्रमा काउली, बन्दा, मुला लगायतका तरकारी उत्पादन गर्ने समय भएको छ। सुर्खेतका पहाडी क्षेत्र काफलकोट, धारापानी, सालकोट लगायतका क्षेत्रलाई तरकारीको राम्रै पकेट क्षेत्र मानिँदै आएको छ। तर कृषकहरूले बिउको जात छुट्याउन नसक्दा भने उत्पादनमा कमी हुने गरेको छ। यसै सन्दर्भमा हामीले जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्राविधिक सहायक यादव केसीसँग बर्खे सिजनमा लगाइने तरकारी बालीका बारेमा कुराकानी गरेका छौँ।
अगौटे बालीहरू जस्तै अब काउली, बन्दा, टमाटर र मुला, यी तरकारीहरू लगाउनु भयो भने उहाँहरूलाई आम्दानी पनि बढ्छ र तपाईँको दसैँको बेलामा महँगो जाने सिजन भयो हुनाले त्यति बेला चाहिँ बिक्री गर्न सजिलो हुन्छ। र काउलीमा सिल्भर कप 60 जातको काउली लगाउनुपर्छ, अरू काउली चाहिँ अहिले हुँदैन, होइन, बिउ राख्ने बेला भइरहेछ। सिल्भर कप 60, बन्दा 3,621 र टमाटरमा चाहिँ गोलभेडामा अहिले नवीन नूतन लगाउँदा हुन्छ र मुलामा अर्ली 40 डेज भन्ने जात अब लगाउने चाहिँ सिजन भइरहेको छ। पानी अलिकति कम हुने बित्तिकै अग्लो जग्गाहरूमा तरकारी लगाउँदा उत्पादन पनि राम्रो आउने र बेच्दा दसैँ तिहारमा बर्खे सिजनको तरकारी पनि सकिएको अवस्था र हिउँदे सिजनको तरकारी तयार नभइसकेको अवस्थामा त्यति बेला किसानहरूले मूल्य चाहिँ राम्रो पाउँछन्।
त्यो किसानहरूले बिउ कहाँबाट लिन सक्छन्? जिल्ला कृषि विकास कार्यालयमा आएर लिनु पर्छ कि या बाहिर बजारमा पनि किन्न पाउँछ?
हो, हामीले अहिले गए वर्षहरूमा त हामीले जिल्ला कृषि विकास कार्यालयबाट पनि वितरण गर्ने गरेका थियौँ र व्यवसायिक किसानहरूले आफूले किनेर पनि लाउनुहुन्थ्यो। तर अब अहिले के छ भने हाम्रो कृषिको सम्पूर्ण कार्यक्रमहरू, कृषि प्रसारतर्फको कार्यक्रमहरू विभिन्न गाउँपालिका तथा नगरपालिकामा गइसकेको हुनाले हाम्रो साथी सरहरू पनि गइसक्नु भएको छ र अहिले त्यहाँ नगरपालिकाबाट नै व्यवस्था हुन्छ। र अब मुख्य कुरो के छ भने हामी कहाँ अहिले बिउ वितरणको बजेट नभएको कारणले गर्दा उहाँहरूले एग्रिभेटबाट, व्यवसायिक किसानहरूले एग्रिभेटबाट उपलब्ध गराउन सक्नुहुन्छ र प्राविधिक रूपमा सेवा सल्लाह लिन हामी चाहिँ कृषि विकास कार्यालयबाट उपलब्ध गराउँछौँ। जस्तो कि कुन जातको बेर्ना लगाउने, कुन जातको लगाउने, होइन, काउली त भयो, काउलीमा पनि धेरै अगौटे, मध्यम र पछौटे जातहरू छन्, बन्दामा पनि त्यो छ, त्यसले गर्दाखेरि मुलामा पनि त्यस्तो जातहरू छन्। कुन जात लगाउने, कसरी लगाउने, कुन दुरीमा लगाउने, मल कति दिने, यो विषयहरूमा उहाँहरूले हामीसँग सम्पर्क गर्नुभयो भने हामी उहाँहरूलाई त्यो सल्लाह चाहिँ उपलब्ध गराउँछौँ।
त्यसको लागि सम्बन्धित गाउँपालिका, नगरपालिकामा गए हुन्छ या जिल्ला कृषि विकास कार्यालयको कार्यालयमा आउनुपर्छ?
त्यसको लागि सम्बन्धित गाउँपालिका, नगरपालिकामा पनि उपलब्ध छ र तपाईँको हाम्रो सेवा केन्द्रहरू, हाम्रो अहिले चाहिँ 6 सेवा केन्द्र हो, 6 सेवा केन्द्र पनि त्यो सेवा उपलब्ध छ, प्राविधिक सेवा। र उहाँहरू यदि सदरमुकाममा आएको बेला आउनुहुन्छ र यहाँ नजिक सदरमुकाम नजिकको हुनुहुन्छ भने जिल्ला कृषि विकास कार्यालयबाट पनि उपलब्ध गराउन सकिन्छ।
तरकारी लगाउनलाई कृषकले मुख्य कुरा के कुरामा ध्यान दियो भने चाहिँ अलिक धेरै फाइदा चाहिँ हुनसक्छ?
मुख्य कुरा जात, बालीको जात, कुन बालीको जात लगाउने र बजारमा त्यति बेला उत्पादन हुने बेला, लगाउने बेला, लगाउने समय र उत्पादन हुने समयको मोटामोटी कति दिनमा तयार हुन्छ त्यो कुरा कृषकहरूले विचार पुर्याउनुपर्छ। किनभने उत्पादन हुने बेला सबैको एकैचोटि उत्पादन भयो भने त्यसको मूल्य घट्न जान्छ, त्यसले गर्दाखेरि त्यो उत्पादन हुँदाखेरि र कुन चिज बढी माग छ बजारमा बजारमा बढी माग भएका तरकारी बालीहरू लगाउनु पर्यो। त्यसमा पनि अब सिजन अनुसार हाम्रो कुन सिजनमा हामीले यदि लगाउने मुख्य सिजनभन्दा 15-20 दिन अगाडि वा पछाडि गऱ्यौँ भने त्यति बेला त्यो अब बेमौसमी हुन जान्छ र त्यसको मूल्य चाहिँ बढी पाइन्छ। र अरू कुरा केमा ध्यान दिनु पर्यो भने मुख्य कुरा जातमा, बालीको जात, कुन जातको बाली लगाएको छु, तरकारीको कुन जात हो र त्यो बालीको जात कुन हो, त्यो कुरा चाहिँ किसानले जान्नुपर्छ। किनभने हामीले अहिले मैले भने काउली सिल्भर कप 60 भने, तर सिल्भर कप 60 को साटो काठमाडौँ लोकल यदि लगाइदिनु भयो भने उत्पादन हुँदैन। अहिले पात मात्रै बढ्छ, काउली चाहिँ फुल्दैन।
एउटा काउली उत्पादन गर्नको लागि कति दिनमा त्यसको उत्पादन लिन सकिन्छ?
काउली अगौटी जातको हो भने 70-75 दिनमा लिन सकिन्छ। र अब त्यसमा अर्को कुरो के भने कम्पोस्ट मल र हाम्रो प्राङ्गारिक मल, त्यसपछि रासायनिक मल, त्यो मलमा पनि ध्यान दिनु पर्यो कृषकहरूले होइन। र अब हाम्रो काउली भनेको अगौटे काउली 70-75 दिन र मध्यम काउली 80-100 दिन र पछौटे काउली 120 दिनसम्म लाग्छ तयार हुनलाई।
यो काउलीलाई पानी घाम के उपयुक्त हुन्छ बढी?
पानी घाम भने सिँचाइ त उपलब्ध हुनै पर्यो, सिँचाइ पनि उपलब्ध हुनु पर्यो, घाम पनि उपलब्ध हुनु पर्यो होइन। प्रकाश बिना र तपाईँको सिँचाइ चिस्यान बिना त बिरुवा त बढ्न बाँच्नै सक्दैन। त्यसले गर्दाखेरि यसलाई सिँचाइको व्यवस्था हुनु पर्यो, प्रकाश त चाहियो नै, सिँचाइको व्यवस्था राम्रो भएको ठाउँमा हुनु पर्यो।
कुन मल प्रयोग गरेपछि अझ राम्रो हुन्छ यसमा?
यसमा सबैभन्दा राम्रो प्राङ कम्पोस्ट मल नै हो, गाई बस्तुको कुहिएको मललाई। हाम्रो नकुहिएको काँचो मल हाल्यो भने त्यसले फेरि किरा निम्त्याउने डर हुन्छ, त्यसले गर्दाखेरि कुहिएको कम्पोस्ट मल कम्तीमा पनि 1 कट्ठामा 50-60 डोका उहाँले माटोमा मिसाउने। र हाम्रो यहाँको सन्दर्भमा, सुर्खेतको सन्दर्भमा कुरा गर्दा रासायनिक मलमा युरिया 6 किलो, जसमा 3 किलो पहिले, 3 किलो गोड्ने बेलामा दिने, र 5 किलो डिएपी र 2.5 किलो पोटासको दरले, प्रति कट्ठाको दरले यदि उहाँले प्रयोग गर्नुभयो भने उत्पादन बढ्छ। र काउली र बन्दामा बोरोन भन्ने तत्त्व अलिक बेसी चाहिने भावनाले हामीले सधैँ वर्षै साल त्यहाँ काउली मात्रै लगाइरहन्छौँ, काउली अथवा बन्दा मात्रै लगाउँछौँ भने बोरोन तत्त्व त्यहाँ चाहिँ कम हुन जान्छ माटोमा। त्यसले गर्दा काउली बन्दा लगाइरहेको बालीमा फेरि काउली बन्दा लगाउनु छ भने बोरेक्स भन्ने हाम्रो खाद्य तत्त्व बिरुवाको लागि बोरेक्स चाहिने, 500 ग्राम प्रति कट्ठा दरले प्रयोग गर्नुपर्छ।
यो सुर्खेतका सबै ठाउँमा लाउँदा उपयुक्त हुन्छ?
हाम्रो सुर्खेत जिल्ला भनेको अब समथल पनि छ र मध्य पहाड पनि छ र अलि उच्च पनि छ, त्यसले गर्दा उच्चमा अहिले जुन चाहिँ वर्षे तरकारीहरू तयार भइराखेको छ उहाँहरूले अब हिउँदे तरकारी लगाउने सिजन भयो, जुन मैले मध्यम अथवा पछौटे जातको तरकारी भनेको कुरा गरेको थिएँ अघि, त्यो लगाउने बेला भयो उहाँहरूको भने। हाम्रो यहाँ भने अगौटे जातको तरकारीहरू अब लगाउने तरकारी भने हिउँदे तरकारी नै हो, तर अगौटे जातको तरकारीहरू तल्लो भागमा र माथिल्लो भागमा चाहिँ मध्यम र पछौटे जातको तरकारीहरू पनि लगाउन चाहिँ उपयुक्त हुन्छ।
पछिल्लो समयमा जुन विकटका ठाउँहरूमा के समस्या छ भनेपछि आफूले लगाएको तरकारी उत्पादन त हुन्छ तर बजारको समस्याले आफूले पाएको छैन भन्नु भएको छ, त्यसको लागि जिल्ला कृषि विकास कार्यालयले केही पहल गरिदिएको छ कि?
हो, यसमा के छ भन्दा यो सरले भनेको कुरा एकदम स्वाभाविक कुरा हो। हाम्रो सबै ठाउँमा बाटोको पहुँच छैन, सबै ठाउँमा बाटोको पहुँच छैन, त्यो अलिअलि भएको बाटोहरू पनि वर्षाले अहिले चाहिँ तत्कालीन अवस्थामा त्यो बाटो सञ्चालनमा नभएका ठाउँहरू धेरै छन्। त्यस्तो ठाउँमा हामीले के गर्नु पर्यो भने ताजा तरकारी भन्दा बिउहरू, तरकारीका बिउहरू, मकैको बिउ होइन, अरू बालीको बिउमा के छ भने तरकारी ऊभन्दा, तरकारीभन्दा बिउ चाहिँ 50 गुणा महँगो हुन्छ। त्यसले गर्दा कहाँ के उपयुक्त छ हावापानी अनुसार हामीले चाहिँ खेतीको छनौट, बालीको छनौट गर्नु पर्यो। जस्तो हाम्रो रजेना छ, रजेनामा अलैँचीको सम्भावना छ र त्यहाँ अलैँचीको अहिले विकास भइरहेको छ, 50,000 बोट त अहिले मात्रै हामीले रजेना र मालारानी के अरे रजेना र रानीवासमा हामीले वितरण गऱ्यौँ जिल्ला कृषि विकास कार्यालय मार्फत होइन। र अब त्यो ठाउँमा त्यहाँ अलैँची भनेको त थोरै चाहिँ भ्यालु हुन्छ, त्यो पनि चाहिँ उमा जान्छ, मङ्सिर पुसमा बाटो चल्ने अवस्थामा हुन्छ र त्यसबाट मूल्य बढी पाइने र अन्तर्राष्ट्रिय बजारमा पनि जाने भाव हुनाले हामीले त्यस्तो ठाउँमा, विकट ठाउँहरूमा त्यस्तो खालको बाली लगाउनु पर्यो। र जस्तो हाम्रो धारापानी छ अनि यता काफलकोटहरू छ, यस्तोमा चाहिँ तरकारीको बिउमा जाँदाखेरि, तरकारी तथा अन्नबालीहरूको बिउमा जानुभयो भने त्यस्तो ठाउँमा उहाँहरूलाई चाहिँ बढी लाभदायक हुन्छ, फाइदा हुन्छ। र जहाँ बाटोको एक्सेस र बजार छ त्यहाँ चाहिँ तरकारी चाहिँ बस यो ताजा तरकारीहरू उत्पादन गर्दा राम्रो छ। र कतिपय ठाउँमा फलफुलहरूको पनि सम्भावना राम्रो भएको जिल्ला हो हाम्रो, रामगढदेखि लिएर बाबे चौरसम्म यो तल बसेको भागहरूमा हाम्रो चाहिँ केरा, आँप, यो जुन वर्षे फलफुल हो नि, फलफुलको पनि सम्भावना राम्रो छ। त्यसले गर्दाखेरि अहिले केराको बजार पनि बढिरहेको र केरा यहाँ हाम्रो सुर्खेतलाई, सुर्खेत जिल्ला केराले नपुग्ने भने केरामा जाँदा पनि, फलफुलमा केरामा छिटो हुने बाली र सधैँ फलिरहने बाली भयो भने केरामा जाँदा पनि कृषकहरूलाई फाइदा अथवा लाभदायक हुन्छ।
यसै कुराकानी सँगसँगै आजलाई कार्यक्रम हाम्रो कृषिको समय सकिने लागेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो ठेगाना कार्यक्रम हाम्रो कृषि रेडियो भेरी एफएम 98.6 र 102.7 MHz वीरेन्द्रनगर 7 सुर्खेत।
यति भन्दै कार्यक्रमबाट म सुचित्रा
अनि म मधुबन पनि बिदा हुन्छौ।
नमस्ते।